हमारी हायर एजुकेशन सेक्टर है ना, हमने पिछले कोई 15 साल से तो कम से कम तहकीक का नाम तो बहुत ज़्यादा लिया और इसके रिवाज की कोशिश भी की इदारों में। अच्छा, उसमें दो चीज़ें जो अब हम आजकल जिस पे पहुँचे हैं वो ये है कि एक तो रेलेवेंस उस रिसर्च की जो हम करते आ रहे हैं, और दूसरा ये कि जो उसके तहकीक के तरीके हमने अपना रखे हैं। ख़ास तौर पर बिलमूमी तो ये सोशल साइंसेज में सब सब्जेक्ट के लिए दुरुस्त है, लेकिन अगर मैं दीन की रिसर्च के बारे में बात करूँ तो देखिए कि जब मैं तलबा के देखता हूँ प्रपोजल्स वगैरह रिसर्च के, तो अक्सर उनमें जिन मौजूदात को लिया जाता है वो असर हाजिर के मसाइल से मुतल्लिक नहीं होते। वो अच्छे तहकीकी मौजू होंगे लेकिन उनको कर लेने से भी मुआशरे का कोई मसला शायद हल होता हुआ नज़र नहीं आता। इस रेलिवेंस के बारे में, यानी प्रॉब्लम और तहकीक के रेलिवेंस पे क्या कोई कदगन है, कोई सोच में पाबंदी है कि हम किस पे रिसर्च करें किस पे ना करें? और दूसरी बात ये कि देखिए तहकीक के तरीके बहुत सालों से इनमें बड़ी तब्दीलियां आई साइंसी बुनियादों पे, क्या हमें भी अपने जो तरीके तहकीक थे उनको इनके साथ मिला के आगे चल के तहकीक को बेहतर अंदाज में करने की तरफ चलना चाहिए, या वही जो तारीखी तौर पर बयान करदा तरीके थे माजी में उन्हीं के साथ चलते रहना चाहिए?
यानी आपकी दो सवाल आते हैं, रेलेवेंस और रिसर्च मेथडोलॉजी।
और मेथडोलॉजी
जी दोनों बहुत अहम जी हैं। आप अगर आप देखें अपनी यूनिवर्सिटियों में जाके देखें, आप तलबा से बात करें, असातिज़ा से बात करें, तो मेरा ख्याल है कि इन्होंने खुलासा कर दिया है कि जो बहुत बड़ा मसला पेश आता है वो
यही। बिल्कुल जी।
अब इन दोनों चीज़ों को आप देखिए, यानी आप जब तहकीक कर रहे होते हैं तो तहकीक भी बिल्कुल उसी तरह का इर्तकाई अमल है जिस तरह इस दुनिया में खुदा का कानून कार फरमा है। आप कदीम जमाने की कोई किताब उठा लें, मिसाल मैं दे देता हूं आपको, हमारे यहां उसूल फिक पर जो बाकायदा तौर पर किताब सबसे पहले लिखी गई वो इमाम शाफई की रिसाला है। इमाम शाफई बहुत अच्छा लिखने वाले, आप उस किताब को उठाइए और आज जिस तरह किताब लिखी जाती है उस मैार पर किताब को देखिए। यानी एक तो है ना किताब का कॉन्टेंट कि एक बहुत बड़े आदमी ने अपने जमाने के उसूल का तज्जिया किया है जिस पर लोग दीन पे गौर कर रहे थे, उसको देखा है, वो मैं इस वक्त जेरे बहस नहीं ला रहा,
ठीक है,
लेकिन किताब अपनी प्रेजेंस के तरीके
पर उसका
कैसे अपनी बात बयान करती है, अगर आप उस लिहाज से देखें तो ये मालूम होता है कि कोई बड़े इब्तदाई दौर की चीज है जो हम पढ़ रहे हैं।
ठीक है,
तो इसका मतलब ये है कि बड़े से बड़ा आदमी, आला से आला आदमी भी अपने दौर से बहुत ऊपर नहीं उठ सकता। रिसर्च तहकीक उसके करने के तरीके, सवाल यह है कि क्या ये पहली सदी में रुके रहेंगे, क्या ये दूसरी सदी में बैठे रहेंगे, क्या ये पांचवीं सदी तक महदूद रहेंगे, ये नहीं हो सकता। तसनीफ का तरीका, तालीफ का तरीका, किसी चीज को कैसे बयान करना है, आपने हवाला किस तरीके से देना है, माखज़ को कैसे देखना है, किसी चीज के अंदर उतरने के लिए क्या तरीके हैं, इसमें दुनिया में बहुत काम हुआ है। और दुनिया की बड़ी यूनिवर्सिटियों में, बड़े तहकीकी इदारों में लोगों ने इस पर ना सिर्फ ये कि काम करके दिखाया है बल्कि इस पूरी मेथोडोलॉजी को मरतब करके एक इल्म और एक फन बना दिया है। इसको लोगों को पढ़ाया जाना चाहिए, यानी उन्हें बताना चाहिए कि जब आपको कोई मौजू दिया जाता है तो उसमें तहकीक का मतलब क्या होता है।
ठीक,
ये नहीं है कि हमारे यहाँ जो मुसलमानों की तारीख है वो कोई इससे खाली है। अगर आप गौर करके देखें तो हमारे यहाँ मसन हदीस का इल्म है, उसमें तहकीक के नहायत आला मेयारात कायम किए गए। मैंने अपनी किताब में भी इसका इजहार किया जो इस्लाम पर लिखी है कि एक लंबे अरसे तक, और ये लंबे अरसा यानी कम से कम दो दहाइयों पर मुहित है, जिसमें इंतहाई शिद्दत के साथ मैंने ये चाहा कि मुहद्दिसीन ने जो उसूल कायम किए हैं हदीस को परखने के, इनकी गलती समझने की कोशिश की है। तो मैं आप शर्त करता हूँ, उसके बाद मैंने एतराफ़ किया है कि उनमें आप एक हर्फ का इजाफा नहीं कर सकते, यानी प्रिंसिपल के लिहाज से। मैं इतलाक की बात नहीं कर रहा, आप जब उसूल कायम करते हैं और उनका इतलाक करते हैं तो इतलाक में बहुत गलतियां होती हैं, लेकिन बड़ा गैर मामूली काम है। इसी तरीके से हमारे यहाँ कानून साजी के लिए बड़ी आला बुनियादें कायम की गई, कम वेश 1000 साल तक मुसलमानों के फुकहा ने रहनुमाई की है और उसका एतराफ़ करना चाहिए। लेकिन ये सब कुछ जो कुछ है ये एक दौर में क्या आप बंद कर देंगे? इसका रास्ता खत्म हो जाएगा, एक इंसानी काम को आप आगे नहीं बढ़ने देंगे। तो इंसान जो काम भी करता है, कुरान मजीद ने देखिए एक बुनियादी बात कह के इस बहस का खात्मा कर दिया है कि इंसानी मामलात में इर्तका भी होगा, उसमें इख्तलाफात भी होंगे, उसमें आप ट्रायल और एरर से भी गुजरेंगे। किसी इंसानी काम को अगर एक फर्द की जिंदगी में भी आप देखना चाहें तो تو وہ اس سے ماورا نہیں ہو سکتا. اور یہ قرآن مجید نے اصول بتا دیا کہ انسانی کام, یعنی آپ بڑے سے بڑے کسی مفکر کو پکڑ لیں, آپ بڑے سے بڑے کسی عالم کو پکڑ لیں, کسی ادیب کو پکڑ لیں, کسی سائنسدان کو پکڑ لیں, اس کا کام مصدر ماخذ اور مدعا کے لحاظ سے ممکن نہیں ہے کہ ماورائے ارتقاء ہو جائے, ہو نہیں سکتا. یعنی کیا ہوگا, آدمی ایک جگہ سے شروع کرے گا, جو اس کے گرد و پیش میں علم ہے اسی کو پہلے سچ مانے گا, پھر اس کو چیلنج کرنا شروع کرے گا, پھر آراء قائم کرے گا, پھر ٹرائل ایرر کے بہت سے مراحل سے گزرے گا, یہاں تک کہ وہ پختہ فکری کے ساتھ اپنی بات کہے گا, اور اس عمر میں پہنچنے کے بعد بھی پھر غلطیاں واضح ہونی شروع ہو جائیں. بڑے سے بڑے آدمی کو, یعنی آپ فال کے طریقے پر کسی آدمی کو پکڑ کے دیکھیے, تاریخ انسانی میں بہت بڑے لوگ ہیں نا جنہوں نے لوگوں کو متاثر کیا ہے, ایک ایک آدمی قرآن مجید کے اس بتائے ہوئے معیار کے اوپر پورا اترتا ہے کہ ماورائے ارتقا نہیں ہو سکتا. اچھا, قرآن نے یہ بات کہنے کی ضرورت کیوں محسوس کی؟ اس نے کہا کہ یہ خدا کا کلام ہے, اس کے خدا کا کلام ہونے کی دلیل ہی یہ ہے کہ یہ مصدر اور کانٹینٹ دونوں میں ماورائے ارتقا ہے. قرآن کے الفاظ یہ ہے کہ لو کانا من عند غیر اللہ لوجدوا فیہ اختلافا کثیرا, اگر یہ خدا کے سوا کسی انسان کا کلام ہوتا تو یہ ممکن نہیں تھا کہ اس کو پیش کرنے والے یعنی محمد الرسول اللہ ارتقاء کے مختلف مراحل سے نہ گزرتے اور خود کلام ارتقاء کے مراحل سے نہ گزرتا. یہ ہو نہیں سکتا. یعنی انسانی کلام میں اور خدائی کلام میں اس کو ایک فارق کے طور پر, مقیاس کے طور پر آگے رکھ دیا گیا. یہ بات تو اس لیے یہ مان لینا کہ دوسری صدی, تیسری صدی, چوتھی صدی میں ہمارے علم پر کفل لگ گیا ہے یا تحقیق پر کفل لگ گیا ہے, یہ نہیں مانا جا سکتا. تو اس وجہ سے یہ جو انہوں نے فرمایا کہ آپ کو تحقیق کی میتھڈالوجی میں جو کام دنیا میں ہوا ہے
اس کو اڈاپٹ
کرنا, علم کے معاملے پہ یہ مغرب اور مشرق کی تقسیم جو ہے بالکل بےمانی ہے. علم بنیادی طور پر انسانیت کا سفر ہے. یعنی اگر وہ سفر کہیں یونان میں ہوا, کہیں مصر میں ہوا, کوئی ہندوستان میں ہوا,
وہاں سے پھر
وہ بغداد میں ہوا, گرناتا میں ہوا, وہ کہیں اور ہوا, وہ آج اگر مثال کے طور پر مغرب کے اداروں میں ہو رہا ہے, یونیورسٹیوں میں ہو رہا ہے, یہ انسانیت کا سفر ہے. اس کو مغرب اور مشرق کی تقسیم سے بالاتر ہو کے دیکھنا چاہیے. یہ دیکھنا چاہیے کہ آپ نے جو سفر کیا اس میں آپ کہاں پہنچے, آپ کیا اس کو آگے لے جا سکتے ہیں. تو یہ جب تک آپ کے طالب علموں میں, اساتذہ میں, یونیورسٹیوں میں بیٹھے ہوئے لوگوں میں یہ چیز نہیں پیدا ہوگی کہ انسانیت جہاں پہنچی ہے مجھے اس سے آگے جانا ہے. ہمارے ہاں صورتحال یہ ہے کہ بھائی مذہب اور مذہبی عقائد میں تو آپ کو پیچھے جانا ہے, لیکن علم اور تحقیق میں تو آپ کو ہر حال میں آگے جانا ہے. یعنی اس میں آپ پیچھے جا ہی نہیں سکتے. تو پہلی بات یہ ہے. دوسری چیز یہ ہے کہ ریلیونس, دیکھیے ابھی میں نے جو قرآن مجید کی بات آپ کے سامنے رکھی, ریلیونس کے رستے میں جو سب سے بڑی رکاوٹ ہے وہ ہمارے ماضی کے بعض تصورات. مثلا میں نے اپنی کتاب مقامات میں اجماع پر ایک مضمون لکھا ہے, اور میں نے یہ بتایا کہ یہ اجماع کی بدعت جب ایجاد ہوئی تو اس کا لازمی اثر کیا پڑا, دین کی ریلیونس مجروح ہو گئی اس کے نتیجے میں. کیونکہ آپ کر کیا رہے ہیں, آپ کر یہ رہے ہیں کہ آپ انسانی فکر کو حتمی حیثیت دے رہے ہیں.
کیونکہ اجماع کہہ کر ہم پھر دروازہ بند کر دیتے ہیں, کہتے ہیں اس پہ تو بات ہو ہی نہیں سکتی.
یعنی اللہ کی کتاب تو اللہ کی کتاب ہے, وہ قیامت تک ریلیونٹ رہے گی. محمد الرسول اللہ کی سنت یا پیغمبروں کی سنت وہ تو اللہ کی ہدایت کے مطابق ہے, تو قیامت تک ریلیونس رہے گی. لیکن اس کو سمجھنے کا عمل انسانوں نے کیا ہے. تو اس وجہ سے میں بہت ادب کے ساتھ اپنے فقہا کا, اپنے محدثین کا, اپنے علماء کا غایت احترام ملحوظ رکھتے ہوئے کہتا ہوں کہ ہماری جو اس وقت فقہ ہے وہ ایررلیونٹ ہو چکی ہے. یعنی وہ اپنے دور کے لحاظ سے کمال کا کام رہا ہوگا, اس کے بڑے اثرات ہوئے, انہوں نے بہت سہارا دیا ہمارے قانونی نظام کو, لیکن اس وقت اس کی ریلیونس ختم ہو چکی.
اور خود انہوں نے بھی یہ دعویٰ نہیں کیا کہ ہمارے کام کو
کوئی, کوئی انسان یہ دعویٰ کر نہیں سکتا. اصل میں جب آپ یہ کہتے ہیں کہ چار صدیوں یا پانچ صدیوں میں جو علم ڈیولپ ہوا ہے اس کو آج بھی ریلیونٹ کر کے دکھایا جائے, تو آپ ایک خدائی دعویٰ کر رہے ہوتے ہیں.
صحیح,
ریلیونس تو لازمن انسانی کام کی ختم ہونی ہے. یعنی آج ہم جو گفتگو کر رہے ہیں اس نے بھی ایک دور تک ریلیونٹ رہنا ہے. اس کے بعد لازم ہے کہ نئے لوگ پیدا ہوں, لازم ہے کہ وہ لوگ سامنے آئیں کہ جو اپنے زمانے کے اس چیلنج کو پھر دیکھ سکیں. اسی طرح سے فہم یا سمجھنے کا عمل, یہ بھی ایک زندہ عمل ہے. آپ اس کو کسی دور میں بند نہیں کر سکتے, کسی شخص میں بند نہیں کر سکتے. آپ اس کو کسی دور میں بند کر دیں گے تو آپ تھوڑی دیر کے بعد دیکھیں گے کہ وہی چیز جو ایک چشمہ صافی ہے اس میں تعفن پیدا ہونا شروع ہو جائے گا. آپ اس کو کسی شخص میں بند کر دیں گے تو آپ خدا کے مقابلے میں یا خدا کے رسول کے مقابلے میں کچھ شخصیات کی پرستش میں مبتلا ہو جائیں گے. اس لیے ان دونوں سے خدا کی پناہ مانگنی چاہیے اور علم کے دریا کو بہتا دیکھنا, یہی در حقیقت انسانیت کا سب سے بڑا شرف. اس وجہ سے ریلیونس کا معاملہ جو ہے یہ آپ کے یہاں حل نہیں ہو سکتا جب تک کہ آپ اس اصول کو نہ مان لیں کہ ابدی حیثیت صرف اللہ کی کتاب اور پیغمبر کی ہدایت کو حاصل ہے, اور کسی چیز کو ابدی حیثیت حاصل نہیں ہے. خواہ وہ ہماری فقہ ہے, خواہ وہ ہمارے محدثین کا کام ہے, وہ ہمارے سرانکھوں پر اس کا احترام, اس سے ہم فائدہ اٹھائیں گے, لیکن یہ کہ ہم اس کو کوئی ابدی چیز سمجھ لیں کہ جو چیلنج نہیں کی جا سکتی, تو بس علم کا دروازہ بند ہو گیا.